समसामयिक विषयहरूमा प्रत्यक्ष कुराकानी गरिने रेडियो नेपालको दैनिक प्रभातीय प्रस्तुति अन्तरसम्वादको आजको यो अर्को श्रृंखलाबाट हरिशरण लामिछानेको नमस्कार। आदरणीय श्रोताहरू, कोरोना भाइरसको जोखिम दिन प्रतिदिन बढ़िरहेको छ। आसन्न चाडबाडमा आवत जावत गर्नु अत्यन्त जोखिमपूर्ण हुने भएकाले आफ्नो बसोबासको स्थानमा नै रहन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबैलाई सजग गराएको छ। अहिलेकै अवस्थामा लापरवाही र भीड़भाड़ कायम रहे काठमाण्डु उपत्यका लगायत देशका प्रमुख शहरहरू कोरोनाको हटस्पट हुनेतर्फ हामी सतर्क हुनु जरूरी छ। कोरोनाकै सन्दर्भमा पछिल्लो समयमा राष्ट्रिय योजना आयोगले कोविड 19 का कारण नेपालको वैदेशिक रोजगारी क्षेत्रमा परेको असरबाट अर्थतन्त्रमा के कस्तो प्रभाव पर्यो भन्ने विषयमा समुचित विकल्प सहितको अध्ययन गरी सामाजिक सुरक्षाका कार्यक्रमहरूलाई एकीकृत रूपमा अघि बढ़ाउने रणनीति पारित गरी नीतिगत निर्णयार्थ मन्त्री परिषदमा पठाउने भएको छ। यसै सेरोफेरमा रहेर आजको अन्तरसंवादमा हामी एकीकृत सामाजिक सुरक्षा संरचना तयार पार्न गठित समितिका संयोजक एवं राष्ट्रिय योजना आयोगका सदस्य डाक्टर राम कुमार फुयालसँग कुराकानी गर्नेछौ। उहाँ हाम्रो प्रत्यक्ष टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ। सब नमस्कार, स्वागत छ रेडियो नेपालको अन्तरसंवादमा। अब यो पछिल्लो कोविड 19 को जोखिम दिन प्रतिदिन बढ़िरहेको अवस्थामा कोविड लगायत सामाजिक सुरक्षाका विषयहरूलाई समेटेर योजना आयोगले जुन प्रतिवेदन तयार पारेको छ, जुन अध्ययन गरेको छ, अब यसलाई निर्णयार्थ मन्त्री परिषदमा पेश पनि भइसकेकोले यसका अन्तर्वस्तुहरू के छन्, यसैमा केन्द्रित रहेर हामी कुराकानी गर्छौं। डाक्टर साहब, जस्तो मूलत यो एकीकृत सामाजिक सुरक्षा संरचना जुन यहाँहरूले 15 महिनाको कसरत गरेर तयार पार्नु भएको छ, यसको मूल अवधारणा के हो, के कसरी चाहिँ के कस्ता विषयहरू समावेश गरेका छन्, यीबाट कुराकानी शुरू गरौं।
यो चाहिँ वास्तवमा के छ भने नेपालमा सामाजिक सुरक्षा सामाजिक संरक्षण सम्बन्धित प्याकेजहरू अथवा कार्यक्रमहरू चाहिँ यो राणाकालको समयमा पनि औपचारिक रूपमै सुरुवात भएको देखिन्छ, तर अब पछिल्ला दिनहरूमा गएर यसलाई व्यवस्थित नभएको फेरि बिस्तार बिस्तार यो चाहिँ प्रजातन्त्रको प्रादुर्भावपछि पनि कामहरू चाहिँ हुँदै आएका तर त्यसलाई एकीकृत ढङ्गबाट नभएको, जस्तो अब अहिले चाहिँ हाम्रो अध्ययनले धेरै 16 महिनासम्म हामीले अध्ययन गरेर निकालेको निचोडको तथ्याङ्कहरू हेर्दाखेरि अहिले 90 भन्दा बढी सङ्ख्यामा सामाजिक सुरक्षा कार्यक्रमहरू सञ्चालन भइरहेका देखियो। ती चाहिँ तर विभिन्न निकायहरूबाट सञ्चालन भइरहेको हुनाले त्यसलाई एकीकृत ढङ्गबाट एउटै इन्टिटीबाट सिङ्गल विन्डोबाट त्यसलाई चाहिँ नियमन गरेर सबैतिर त्यसको चाहिँ इन्फर्मेसन पूर्ण रूपले जानकार गराउन सक्ने र त्यो लाभान्वित हुनुपर्ने हो, उहाँहरूले पनि त्यो झन्झट बिहोर्नु नपर्ने र एक ठाउँमा जुन सुविधा प्राप्त गरिसकेको हाम्रो जुन नागरिक हुनुहुन्छ अर्को ठाउँमा त्यही जुन सहायता सहुलियतको स्किममा चाहिँ लिनबाट पनि वञ्चित गराउने हिसाबबाट यो गएको छ र सामाजिक सुरक्षामा खास गरी लोक कल्याणकारी राज्यले धेरै महत्त्वपूर्ण हिसाबले चाहिँ आफ्नो योगदान गरेको पाइन्छ र गरिन्छ पनि र नेपालको संविधानमा पनि हामीले सामाजिक आर्थिक रूपान्तरण सहितको समतामूलक समावेशी लोक कल्याणकारी र समाजवाद राष्ट्र उन्मुख राष्ट्र भनिएको हुनाले राज्यको पहिलो अहिलेको चुनौती र गर्नुपर्ने मुख्य काम भनेको मौलिक हकको संरक्षण गर्नु र त्यो प्रत्याभूति चाहिँ सम्पूर्ण जनतालाई दिनुपर्ने भएको हुनाले 15 आवधिक योजनामा पनि हामीले अहिले जुन सामाजिक सुरक्षाको स्किममा 15% नेपाली दाजुभाइ दिदीबहिनीहरू पर्नु भएको छ, हामीले त्यसलाई 60% पुर्याउने भनेका छौँ। त्यो 60% पुर्याउनलाई व्यवस्थित गर्नको लागि एकातिर हामी स्रोतको जो गर्नुपर्ने हुन्छ र सीमित स्रोतले धेरै जनतालाई चाहिँ लाभान्वित गराउनु पर्ने हुन्छ र अर्को कुरा जसलाई आवश्यकता हो आवश्यकताको आधारमा चाहिँ बढी जोड दिने अधिकारको आधार पनि सुनिश्चित गर्ने तर आवश्यकता र योगदानमा आधारित सामाजिक सुरक्षाका संरचनाहरूलाई चाहिँ सबै जनताहरूमा पुर्याउने भन्ने हिसाबबाट यो काम भएको हो र अब यसमा धेरै मन्त्रालयहरू स्थानीय तह र प्रदेशहरू संलग्न हुनुहुन्छ र उहाँहरूलाई जुन मन्त्रालय अथवा जुन इन्टिटी अथवा जुन सरकारको निकायले आफूसँग आफ्नो नियमित कार्यसँग सम्बन्धित सामाजिक सुरक्षाको स्किमहरू दिनुपर्ने हो, त्यो चाहिँ व्यवस्थित ढङ्गबाट दिने गरी र यसको आइटी सोल्युसन सहित पूर्णतामा यो कार्यान्वयन हुने गरी हामीले ल्याएका
छौँ। हजुर, अब राज्यको कोष जति बलियो हुन्छ त्यही आधारमा नै नागरिकहरूले सुविधा पाउँदै जाने हो। अब हामी कहाँ धेरै चुनौतीहरू छन्, अब राजनीतिक व्यवस्थापन पछि पनि आर्थिक गतिविधिहरू त्यति सन्तोषजनक तरिकाले अगाडि बढ्न सकेको छैन, हामी कोसिस त गरिरहेछौँ। अब एकातिर चाहिँ 60% जनतालाई लक्षित राखेर यो सामाजिक सुरक्षाको अभियान अगाडि लैजाने यहाँले प्रस्ताव गर्नुभएको छ, र पछिल्लो समयमा कोविड लगायतका यी प्रकोपहरूले अन्य प्राकृतिक प्रकोपहरूका कारणले चाहिँ बारम्बार हाम्रो अर्थतन्त्रमा असर परिरहेको छ। सँगसँगै यहाँले यो वैदेशिक रोजगारमा कोविड 19ले पारेको प्रभाव र त्यसले चाहिँ अर्थतन्त्रमा के असर पार्यो भनेर पनि सँगसँगै अध्ययन गर्नुभएको छ, यसको चाहिँ निचोड के निस्क्यो?
अब यसमा चाहिँ कस्तो छ भने यो छोटोमा भन्नको लागि एकदम धेरै गाह्रो छ। ठ्याक्क प्रश्न हामी सबैले बुझ्ने भाषामा चाहिँ के हो भने हाम्रो नेपालको अर्थतन्त्रमा खास गरी अर्थतन्त्रको बाह्य क्षेत्रमा पार्ने प्रभाव चाहिँ हाम्रो विप्रेषणको अप्रभाव नै हो, र त्यो विप्रेषणले नेपालको अर्थतन्त्रको जिडिपीको अनुपातको जिडिपीमै त यसले डाइरेक्ट अब चाहिँ नि प्रभाव पार्दैन, तर त्यसको 25% जति कन्ट्रिब्युसन गरेको देखिन्छ। अब यो कोभिड जस्ता यस्ता भयानक महामारीहरू आउँदाखेरि अहिले हामीले वैदेशिक रोजगारीमा यसको कारणले परेको प्रभाव र हाम्रो नेपालको अर्थतन्त्रमा त्यसले कस्तो असर पारेको छ भन्ने अलिक बृहत्तरै अध्ययन गऱ्यौँ। त्यो बृहत्तर अध्ययन गर्दाखेरि खास गरी हामीले पहिला चाहिँ नेपालको हाम्रो जनशक्ति अथवा भनौँ हाम्रा नेपाली फरेन माइग्रेन्टहरू कति रहेछन् भनेर नम्बरै हाम्रो फिक्स नभएको अवस्थामा मोटामोटी हामीले सबै किसिमका सबै प्रत्येक डेटाहरू हाम्रा अभिलेखहरूबाट र हामीले गरेको क्विक सर्वे जो 113 राष्ट्रहरूमा गरिएको थियो हाम्रा नियोगहरू मार्फत 32 लाखको हाराहारीमा, यहाँ हाम्रो आँकडामा चाहिँ 32,10,840 भनेको छ, 32-30 लाखको हाराहारीमा मात्रै हाम्रो नेपाली दाजुभाइ दिदीबहिनीहरू भएको, र त्यसमध्ये एराउन्ड 6,70,80,000 चाहिँ एक वर्षभित्रमा फर्किने भन्ने देखिएको, र त्यो फर्किने मध्ये पनि 70% जति चाहिँ हाम्रो श्रमिक दाजुभाइ दिदीबहिनीहरू रहेको, र हाम्रो विप्रेषणमा आउने कमी भनेको यताबाट हाम्रा रोजगारीको लागि नेपाली दाजुभाइ दिदीबहिनीहरू जान रोक्ने तर उताबाट आउने क्रम चाहिँ भइरहने हुँदाखेरि हाम्रो स्टक जो इम्प्लोइमेन्टको बाहिर हुने र त्यसबाट पाउने विप्रेषण हो त्यो चाहिँ घट्ने आकलन गरिएको थियो, तर पनि यो अहिलेको अन्तिम डेटासम्म हेर्दाखेरि विप्रेषणमा त्यति धेरै अन्य क्षेत्रित रूपमा धेरै घटेको देखिन्न, 0.5% मात्रै घटेको देखिन्छ यो वर्ष। हुनसक्छ यो फर्मल चलनबाट जिडिपी फर्मल चलनबाट विप्रेषण पठाउने जुन हाम्रो जुन अभ्यास थिएन पहिला, तर यो कोभिडको पेन्डामिकको कारणले चाहिँ नि हुन्डीबाट पठाउने रकम पनि त्यो कारण आएको हुनाले देखिएको हुनसक्छ। तर के भने मैले प्रश्नतिरै केन्द्रित हुन चाहेँ, हाम्रो वैदेशिक रोजगारमा परेको असरले चाहिँ सामाजिक सुरक्षाप्रति त्यति समस्या नपर्ला, हामीले विदेशमा काम गर्ने दाजुभाइ दिदीबहिनीहरूलाई पनि हाम्रो योगदानमा आधारित सामाजिक सुरक्षाको दायरामा ल्याउने गरी काम गर्ने भनेर 15 आवश्यक योजनामा पनि लेखिएको छ, र हाम्रो अध्ययनमा पनि त्यो पूर्ण रूपले हामीले रिकमेन्डेसन गरेका छौँ। र अहिलेको सन्दर्भमा चाहिँ हाम्रो समग्र जनसङ्ख्याको 70% अन्तिम हाम्रो अहिलेको डेटा हेर्दा त त्यो 24 भनिएको छ, र 24% चाहिँ जनसङ्ख्या सामाजिक सुरक्षा संरक्षण सहायताको दायराभित्र परिसक्नु भएको छ, तर त्यसलाई 60% पुर्याउनको लागि व्यवहार निकै पर्ने देखिन्छ। उसलाई कटौती गर्नको लागि हामीले यो योगदानमा आधारित सामाजिक सुरक्षा जो फर्मल सेक्टरमा काम गर्ने श्रमिक दाजुभाइ दिदीबहिनीहरू हुनुहुन्छ त्यतापट्टि उहाँहरूलाई बढी फोकस गराउने, र यो राइट बेसमा पर्नुहुने कतिपय नेपाली दाजुभाइ दिदीबहिनीहरू चाहिँ निट बेसमा नपर्ने पनि हुन सक्ने हामीले आकलन गरेका छौँ हाम्रो स्टडीले। त्यसैले बढीभन्दा बढी सामाजिक सुरक्षा संरक्षण सहायताका प्याकेजहरू चाहिँ निट बेसतिरबाट हामी भोलि चाहिँ कार्यान्वयनमा जान सक्ने गरी हाम्रो फ्रेमवर्कले बोलेको छ, र यसमा चाहिँ निट बेसमा जाँदाखेरि कुनै पनि नेपाली दाजुभाइ दिदीबहिनी र नेपाली नागरिकको आफ्नो मौलिक हकको हनन नहुने गरी तर उहाँको आफ्नै चाहिँ स्वीकार्यतामा इच्छामा अर्को पक्षलाई चाहिँ उहाँले कन्ट्रिब्युट गर्न सक्नुहुन्छ भने अवार्ड सहित उहाँलाई दिएर चाहिँ कलर गरेर उहाँले प्राप्त गर्ने राइट बेसको जुन स्किम छ त्यसलाई निड बेसमा लाने गरी यो बनेको छ। र अबको अबको पाँच वर्षमा 60% जनतालाई हामीले यो दायराभित्र ल्याउने हुँदा अवश्य नै व्यवहार धेरै पर्छ। तर हाम्रो बजेटको साइज पनि त्यतिखेर ठुलो हुने गएको हुनाले 14% जतिको बजेटको साइजमा हामी 60% नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई यो दायराभित्र ल्याउन सक्छौँ भन्ने हिसाबले हामीले प्रक्षेपण गर्यौँ।
हजुर, अब विभिन्न 90 प्रकारका चाहिँ सामाजिक सुरक्षा कार्यक्रमहरू चाहिँ छरिएर रहेका छन् भन्ने यहाँको अध्ययनले देखाएको छ। अब यसलाई एकीकृत रूपमा एउटै निकायबाट नै यो सेवा प्रवाह गर्नुपर्छ भन्ने लक्ष्य पनि यहाँको छ, बजेटको पनि यहाँले कुरा त गरि नै हाल्नुभयो होइन। अब कस्ता प्रकारका कार्यक्रमहरू चाहिँ अहिले अहिले हामीले सामान्यतया सामाजिक सुरक्षाको कुरा गर्दाखेरि वृद्ध भत्ताको कुरा आउँछ, अब सरकारले बिस्तारै यसलाई 3,000-5,000 पुर्याएर अगाडि बढाउँदै गर्छ भन्ने कुरा चाहिँ बढी चर्चा छ। त्यो बाहेक अब विभिन्न विपन्न वर्गहरूलाई दिने होला, शारीरिक रूपबाट अशक्त भएकाहरूलाई दिनुपर्ने होला, अन्य छात्रवृत्तिहरू होलान्, दुर्गम क्षेत्रका कुराहरू होलान्, पिछड़िएका वर्गका कुराहरू होलान्, यो 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 90 भन्दा बढीको यो सुरक्षा भन्नाले चाहिँ मूलत कस्ता कस्ता विषयहरू चाहिँ अलिक टटकार रूपमा चर्चा गर्न लायक छ?
यो चाहिँ जस्तो कस्तो छ भने अब अहिले हामीले हेर्दाखेरि खालि वृद्ध भत्ता मात्र भन्ने सम्झिन्छ अथवा एकल महिला जनजाति अपाङ्ग पिछडिएकाले पाउने भन्ने मात्र देखिन्छ, त्यति मात्र होइन। संविधानमा उल्लेख भएका लगभग 33 मौलिक हकहरूमध्ये सामाजिक सुरक्षा र सामाजिक संरक्षण सम्बन्धी चाहिँ सबै यसमा पर्छन्। र खास गरी जस्तो धारा 34 दिएको श्रमको हक हो, धारा 43 दिएको सामाजिक सुरक्षा र संरक्षण हकको हक हो, खाद्यान्नका हकहरू भए र समग्रमा चाहिँ हामीले यसलाई चाहिँ जस्तो अब बिमासँग जोडेका छौँ, हाउजिङसँग जोडेका छौँ, सामाजिक सहायतासँग जोडेका छौँ, सामाजिक सुरक्षासँग जोडेका छौँ, दैनिक प्रकोपसँग जोडेका छौँ र विभिन्न किसिमका भोलि प्रत्यक्ष अथवा अप्रत्यक्ष रूपमा चाहिँ आइपर्ने विपदहरूसँग जोडेका छौँ। सबै किसिमका स्किमहरू जोड्दाखेरि हामीले चाहिँ यसलाई जम्मा 5 भागमा बाँडिएको छ। जस्तो एउटा चाहिँ सामाजिक सहायता भन्ने बेग्लै छ, सामाजिक संरक्षण भन्ने बेग्लै छ, त्यसै गरी सामाजिक बिमा भन्ने छ, सामाजिक अनि हाउजिङ भन्ने छ, लेबर मार्केट इन्टरभेन्सन भन्ने छ र समग्र अरू विपद व्यवस्थापन र विपदसँग जोडिएका पुनरुत्थानदेखि लिएर यसलाई चाहिँ नि रेस्क्यु गर्ने सम्बन्धका विषयहरू यसमा छन्। र यसलाई चाहिँ अब एउटै स्किमसँग रिलेटेडलाई जस्तो 15-17-18 हुन्छ एउटा स्किममा, जस्तो उत्पादनसँग कुनै जोडियो भने कुनै चाहिँ नि संरक्षणसँग जोडिन्छ र कुनै चाहिँ सुरक्षासँग जोडिन्छ र कुनै चाहिँ जीविकापार्जनसँग जोडिन्छ भने कुनै चाहिँ जीवनसँग जोडिन्छ। यसरी हामीले गरेका छौँ। र यो अब स्वास्थ्यसँग भन भने स्वास्थ्यसँग रिलेटेड एउटा हुने भयो, रोजगारसँग भन भने रोजगारसँग एउटा रिलेटेड टोटल्ली हुने भयो। त्यस्तै अब सोसल केयर भनेर भन्यो भने चाहिँ अब वृद्ध भत्ता, महिला बालबालिका, अपाङ्ग यसरी जाने भयो, यस्ता हिसाबले हामीले बनाएका छौँ। अहिलेको हाम्रो लिस्टिङ अन्तिम लिस्टिङमा चाहिँ 97 स्किमहरू चाहिँ यसरी आएको देखियो।
अब लोक कल्याणकारी राज्यको अवधारणा अनुरूप अगाडि बढ्नुपर्छ भन्ने जुन आशय डाक्टर साहबले व्यक्त गर्नुभयो, मूलत अब नेपाल जस्तो देशमा मानिसहरूको आय स्रोत त्यति धेरै छैन, त्यति सबल र राम्रो किसिमको आय पनि छैन, जसले गर्दाखेरि शिक्षा र स्वास्थ्य क्षेत्रमा चाहिँ असुरक्षा बढ्दै गयो। मानिसले भोलि बालबालिकाहरूलाई छोराछोरीहरूलाई चाहिँ राम्रो उच्च शिक्षा दिनको लागि चाहिँ प्रचुर मात्रामा खर्च गर्नुपर्ने, मेहनत गर्नुपर्ने जुन अवस्था छ, र कोही मान्छे बिरामी परि नै हाल्यो भने त्यसको उपचार कसरी गर्ने भन्ने किसिमको अन्योलले समाजलाई सधैँ चाहिँ थिचिरहेको र हामी चाहिँ त्यसरी सामाजिक रूपबाट, आर्थिक रूपबाट चाहिँ माथि उत्थान हुन नसकेको भन्ने बारम्बारको गुनासोहरू आइ नै रहन्छ। अब योजना आयोगले दीर्घकालीन आफ्ना कार्यक्रमहरू, लक्ष्यहरू त राखेकै होला, तर यदि शिक्षा र स्वास्थ्य जस्तो क्षेत्रमा आम नागरिकलाई चाहिँ सहुलियत दिन खोज्दाखेरि त्यसले सुशासन प्रवर्धन गर्न, भ्रष्टाचारलाई नियन्त्रण गर्न, किनभने मूल खर्च हुने क्षेत्रमै रकम आवश्यक नपरेपछि मानिसलाई भ्रष्टाचार गर्नु पर्दैन, आफ्नो आमदानी भन्दा बढी बाह्य स्रोतहरूको खोजी गर्नु पर्दैन भन्ने जुन एउटा मान्यता छ, यसलाई सामञ्जस्य गर्नको लागि चाहिँ एउटा दीर्घकालीन सोच के बनाइरहेको छ योजना आयोगले?
यस्तो छ, हामीले लोक कल्याणकारी कार्य भन्ने बित्तिकै समाजवाद उन्मुख राष्ट्रको कल्पना भन्ने बित्तिकै हामीले पहिलो कुरा चाहिँ के सोच्नुपर्ने हुन्छ भने उत्पादनसँग कसरी जनतालाई जोड्ने, नागरिकलाई जोड्ने र उत्पादन श्रम सम्बन्ध कस्तो हुने भन्ने कुराको चाहिँ क्लियरिटी हुनुपर्छ। हामीले 15 आवृत्ति योजना र दीर्घकालीन सोच सहितको हाम्रो डकुमेन्टमा सामाजिक आर्थिक रूपान्तरणको कुरा जोडेका छौँ। सामाजिक रूपान्तरणको लागि चाहिँ हामीले यो जुन हाम्रो चाहिँ सामाजिक संरक्षण र सामाजिक सुरक्षाका स्किमहरूलाई ल्याउँदा शिक्षा र स्वास्थ्य चाहिँ अनिवार्य रूपमा राज्यको कोफरभित्र राज्यको कन्ट्रोलभित्रबाट चल्नुपर्छ भन्ने हिसाबले नै यो बढी चाहिँ यसमा व्याख्या भएको छ। खास गरी संसारमै हामीले के कुरा बुझेका छौँ भने विकसित हुन्, अल्प विकसित हुन् अथवा चाहिँ अति विकसित राष्ट्रहरू हुन् त्यहाँ मानव संसाधनको राम्रो विकास र त्यसको प्रयोग नभएसम्म कुनै पनि देश चाहिँ विकसित भएको छैन। त्यसैले अब हामीले सोचेको 15 आवधिक योजनामा पनि एकापट्टि हामीले इकोनोमिक ट्रान्सफर्मेसनको कुरा गरेका छौँ, त्यसले चाहिँ पुँजी निर्माणको काम गर्छ, इन्फ्रास्ट्रक्चरदेखि लिएर हामीसँग गर्नुपर्ने खाले जस्तो राष्ट्रिय आयको वृद्धि हो, हाम्रो इन्फ्रास्ट्रक्चर डेभलपमेन्टको कुरा हो र इन्टर कनेक्टेडनेसको कुरा हो, त्यसको चाहिँ समग्र रूपमा चाहिँ एउटा राष्ट्रिय पुँजीको निर्माण गर्ने एकातिर हुन्छ भने अब सामाजिक रूपान्तरणमा चाहिँ त्यो राष्ट्रिय पुँजी जो निर्माण भएको छ त्यसको वितरण पक्षमा चाहिँ बढी ध्यान दिएको हुन्छ र त्यो वितरण चाहिँ न्यायिक भएन भने फेरि त्यहाँ चाहिँ अब हामीले सोचेको लोक कल्याणकारी राज्यको अवधारणा पुरा हुन सक्दैन र त्यसको लागि यो सामाजिक रूपान्तरणमा चाहिँ पहिलो रूपान्तरण भनेकै मानव संसाधनको विकास र त्यसको चाहिँ भरपूर प्रयोग भनेका छौँ। त्यसैले त्यो भरपूर प्रयोग र विकास चाहिँ कहाँसँग जोडिन्छ भने पहिला चाहिँ जन्मेदेखि मृत्यु हुने बेलासम्मको उसको चाहिँ पहिला सामान्य अवस्थामा हुँदाको पालन पोषणदेखि शिक्षा विद्या उसलाई चाहिँ स्किल्ड म्यान पावरको रूपमा रूपान्तरण गर्नको लागि गर्ने लगानी हो भने पछि चाहिँ वृद्ध भइसकेपछि वृद्ध भत्ता दिएर सोसल केयरमा राखेर सम्मानित जीवन जिउन सक्ने बनाउने हो। र यसरी जाँदाखेरि हामीले पहिलो कुरा चाहिँ हामी कसरी सफल नागरिक बन्ने, कसरी एउटा सक्षम ह्युमन क्यापिटल बन्ने भन्ने हिसाबबाटै राज्यले मानव संसाधनको विकास र त्यसको प्रयोगको लागि अधिकतम खर्च गर्ने भनेर चाहिँ जस्तो शिक्षा र स्वास्थ्यमै यसको धेरै खर्च गर्ने हिसाबले आवधिक योजनामाहरूमा पनि बजेट विनियोजनदेखि कार्ययोजना ल्याएको छ र हाम्रो नियमित बजेटमा पनि यी कुरा आएका छन् र सोसल सेक्युरिटी, सोसल प्रोटेक्सन, सोसल केयरमा पनि धेरैजसो बालबालिकाको कुरा छ। बालबालिकाको कुरा आइसकेपछि त्यसलाई सक्षम बनाउनको लागि उचित शिक्षा दिने कुरा छ र शिक्षा पनि जस्तो चाहिँ भोलि काम लाग्ने किसिमले रोजगार सिर्जना गर्न सक्ने, स्वरोजगारी नसक्ने र त्यो चाहिँ नि उद्यमशीलतामा चाहिँ भोलि विकास हुन सक्ने र आफूले आफ्नो सिप प्रयोग गर्दा राष्ट्र निर्माणमा कुनै न कुनै हिसाबले योगदान हुन सक्ने गरी जाने भन्ने छ। र यसरी जाँदाखेरि पहिलो कुरा चाहिँ हामीले अब राज्यको स्रोत साधनको कुरा आउँछ, त्यो स्रोत साधनको कुरा भनेको चाहिँ त्यसलाई जति बढी चलाउन सको त्यो त्यही हिसाबले चाहिँ त्यसले अरू न्यु क्यापिटल फर्मेसन गर्ने हो र यहाँले भने जस्तै राज्यले धेरै गम्भीर रूपले शिक्षा स्वास्थ्य र त्योसँग रिलेटेड पूर्वाधारको कुरा, प्रविधिको कुरा, ज्ञानको कुरा, सिपको कुरा यसमा खर्च गर्ने गरी अगाडि बढेको छ र राष्ट्रिय शिक्षा जुन नीति आउँदैछ त्यसमा पनि आएको यहाँलाई थाहै छ, त्यसमा पनि धेरै कुराहरू बोलेको छ र मानव संसाधनको तर्जुमा गर्ने, त्यसको विकास गर्ने र त्यसको प्रयोगबाट सामाजिक आर्थिक रूपान्तरणमा फेरि अर्को ठुलो महत्त्वपूर्ण भूमिका खेल्ने गरी नै राज्यले कामहरू अगाडि बढिरहेको छ।
तादरणीय श्रोताहरू, रेडियो नेपालको प्रभातीय प्रस्तुति अन्तरसंवादमा छौं र आजको बिहानीमा हामी एकीकृत सामाजिक सुरक्षा संरचना तयार पार्न गठित समितिका संयोजक एवं राष्ट्रिय योजना आयोगका सदस्य डाक्टर राम कुमार फुयालसँग हामी कुराकानी गरिरहेछौं। जस्तो डाक्टर साहब, होइन अब यी सबै सेवा सुविधाहरूलाई एउटै एकद्वार प्रणालीबाट चाहिँ सेवा प्रदान गर्ने भन्ने जुन अवधारणा छ, अहिले छरिएका यी यावत विषयहरूलाई कुन संरचनाको आधारमा अथवा अथवा कुन एउटा नयाँ संयन्त्र निर्माण गरेर अथवा भइरहेका मन्त्रालय विभिन्न सरकारी निकायहरूमध्ये के चीजलाई चाहिँ एकीकृत गरेर यो सेवा प्रवाह गर्ने अवधारणा हो यसमा?
यस्तो छ, अब यो कार्यक्रमहरू त मन्त्रालयहरूबाट, संघीय सरकारका विभिन्न मन्त्रालयहरूबाट, निकायहरूबाट पनि कामहरू भइराखेका छ, प्रादेशिक सरकारबाट पनि भइरहेको छ र स्थानीय तहले पनि गरिरहनु भएको छ। अब गर्ने संरचना भनेको चाहिँ यस्तो सम्माननीय प्रधानमन्त्रीज्यूको संयोजकत्वमा एउटा राष्ट्रिय लेभलको स्टेरिङ कमिटी अथवा त्यो काउन्सिल हुने र त्यो काउन्सिल पछि त्यसले चाहिँ सही नीति निर्देशन गर्ने र यसलाई चाहिँ कुन डिरेक्सनबाट जानुपर्छ भन्ने विषयमा, जस्तो हाम्रो अहिले चाहिँ के छ त भन्दाखेरि दिगो विकासका लक्ष्यहरू पुरा गर्ने विषयमा पनि सम्माननीय प्रधानमन्त्रीज्यूकै अध्यक्षतामा चाहिँ संयोजक तत्वमा एउटा स्टेयरिङ कमिटी छ। त्यस्तै राष्ट्रिय रूपमै यसलाई चाहिँ राम्रोसँग आबद्ध गराएर लान सक्ने र एउटै इन्टिटीबाट यो सबै संरचना यसलाई हेर्न सक्ने किसिमको सिङ्गल विन्डो सिस्टम बनाएर जानको लागि चाहिँ उहाँको अध्यक्षतामा एउटा स्टेयरिङ कमिटी पनि हामीले त्यहाँ खोलेको छ। त्यसपछि कार्यान्वयनमा जाने कमिटी चाहिँ राष्ट्रिय जनआयोगका मान्य उपाध्यक्षको संयोजकत्वमा अर्को कार्यान्वयन कमिटी हुनेछ र त्यसमा चाहिँ प्रदेशका पनि मुख्यमन्त्रीज्यूहरू र सम्बन्धित मन्त्रालयका मन्त्रीज्यूहरू र स्थानीय तहसम्मको त्यसको लिङ्केज हुने भनिएको छ। अनि त्यसै गरी फेरि प्रदेशमा पनि र स्थानीय तहमा पनि अरू विभिन्न समितिहरू बन्नेछन् र ती एक अर्कामा भर्टिकल्ली र होराइजेन्टल्ली लिङ्केज हुने गरी बनाइएको छ। त्यसरी बनाउँदाखेरि स्रोतको विनियोजन हुँदा पनि त्यसले एड्रेस गरेको जुन स्किमहरू चाहिँ यो स्किममा हो भन्ने कुरो त्यस्तै प्रष्ट हुन्छ र दोहोरोपन पनि हुँदैन, कहाँनिर समस्या छ भन्ने कुरा पनि त्यसले पूर्ण रूपले थाहा पाउन सकिन्छ एउटा। र अर्को चाहिँ यसरी एउटै जुन इन्स्टिच्युट अथवा एउटा चाहिँ एपेक्स बडीमा यो रिपोर्टिङ गर्नुपर्ने पनि र नियमन गर्न पनि माथिबाटै हेर्नुपर्ने अवस्था भएपछि यसले चाहिँ पूर्ण रूपले कार्यान्वयन गर्न सक्छ र भोलिको अप्ठ्याराहरू काहीँ पनि रहने छैनन् भनेर यो कामहरू गरिन्छ। र यसमा चाहिँ अब गर्न बाँकी काम चाहिँ के हो भने स्किमहरू त आइसक्यो, इन्फर्मेसनहरू आइसक्यो, अब यसलाई चाहिँ डिजिटलाइज गरेर विभिन्न स्किमहरूमा हामीले दिइरहेका कार्यक्रमहरू छन् त्यसलाई चाहिँ एकमुष्ट एउटै सिस्टममा ल्याउनको लागि चाहिँ डिजिटलाइज गर्ने र त्यो डिजिटलाइज भइसकेपछि एउटा स्किमबाट हामीले कुनै पनि जुन राहतको कुरा होस् अथवा संरक्षणको कुरा होस् अथवा सहायताको कुरो भएको कुरालाई अर्को ठाउँमा गएर दोहोरिएको छ कि भन्ने कुरो प्रष्ट रूपले हेर्न सकिन्छ, नियमन गर्न सकिन्छ, रिपोर्टिङ गर्न सकिन्छ भन्ने मेकानिजम चाहिँ भयो।
अन्तमा सोध्न चाहन्छु डाक्टर साहब, समय अब सीमित नै बाँकी छ। आम प्रश्न एउटा के पनि छ भने नागरिकहरूले राज्यलाई कर बुझाउँछन्, आफ्नो पेसा व्यवसाय उद्योग व्यवसायबाट चाहिँ जे जति मुनाफा आर्जन हुन्छ हामीले त्यो राज्यलाई दिन्छौं, बढीभन्दा बढी मानिसहरूले चाहिँ राज्य कोषमा योगदान गर्नुपर्छ एकातर्फ, र राज्यले पनि आपद विपद पर्दा अथवा जसलाई जरूरत छ उसलाई चाहिँ एउटा खुला मनले सघाउनुपर्छ भन्ने किसिमको अवधारणा जसरी चलिरहेको छ, हामी कहाँ अलिकति केही सरकारी निकायहरूमा खर्चको मात्रा बढ्यो, अलि विलासिताका सामानहरू हामीले बढी आयात गर्न थाल्यौं, त्यतातर्फ खर्च बढ्यो, आम जनताको हितको लागि चाहिँ त्यति वास्ता गरिएन भन्ने गुनासो वर्षौंदेखि चलिआएको छ। यो आजको मात्रै गुनासो त होइन, तर अब योजनाहरू तर्जुमा गर्दा योजना आयोग जस्तो संस्थाले चाहिँ अल्पकालीन दीर्घकालीन सबै रणनीतिहरू तयार गर्ने क्रममा हामी यो ग्यापलाई कसरी चाहिँ कमी ल्याउन सक्छौं, राज्यले कमभन्दा कम चाहिँ सुविधाहरू प्रयोग गर्ने, विलासिताका सामानलाई घटाउने, मितव्ययिता अप्नाउने र जनताको हितमा बढी खर्च गर्ने खालको परिपाटी अलि डिस्टिङ्क्टली हेर्न खोजिरहेछन् जनताले, के गर्न सकिन्छ यसमा?
अब यस्तो त्यो चाहिँ अति आवश्यक वस्तु तथा सेवा जो राज्यको नियमित कामलाई अगाडि बढाउन र कार्य सञ्चालन गर्न चाहिन्छ, त्यसको रूपमा चाहिँ हामी सरकारले त्यसलाई प्रचेस गर्नै पर्छ, किन्नै पर्छ, त्यो पनि एउटा सिडको रूपमा लिनुपर्ने हुन्छ त्यसलाई, किनभने इन्भेस्टमेन्ट नगरेसम्म फेरि त्यसबाट अर्को क्यापिटल जेनेरेट हुन सक्दैन, त्यसैले इन्भेस्टमेन्ट चाहिँ फेरि त्यसले चाहिँ अर्को प्रोडक्सन प्रोसेसबाट नयाँ चाहिँ उत्पादन गर्न सक्ने वस्तु तथा सेवामा चाहिँ हामी कुनै चाहिँ गर्नु भएन, तर भोलि त्यसको क्यापिटल क्रिएसन गर्ने जुन तरिकाबाट नभएर एकचोटि युटिलाइज गरिसकेपछि फेरि त्यसलाई चाहिँ पुनः प्रयोग गर्न नसक्ने र त्यसले उत्पादनमा पनि रोजगारीमा पनि र समग्र अर्थतन्त्रमा पोजिटिभ प्रभाव नपार्ने किसिमका सेवामा गरिएको खर्च छ भने चाहिँ त्यसलाई कटौती नै गर्नुपर्छ र राज्यले त्यो एकदमै कडासँग त्यसको नीति ल्याएकै छ। तैपनि के हो भने अब बजेट विनियोजन गर्दाखेरि तिन चारवटा कुरा चाहिँ ध्यान दिनुपर्ने हुन्छ। पहिलो कुरो चाहिँ विनियोजन कुशलता नै चाहिन्छ बजेट विनियोजन गर्दा। अर्को त्यो विनियोजन भइसकेको बजेट सही ढङ्गले काम हुन सक्छ सक्दैन र काम गराउन सक्छ सक्दैन त्यो निकायले अथवा त्यो नीतिले भनेर त्यसको कार्यान्वयन क्षमता छ कि छैन त्यो कुरा पनि ध्यान दिनुपर्ने हुन्छ। र यसरी कुशलतापूर्वक विनियोजन गरिसकेको बजेट कार्यान्वयन क्षमता यो संस्थामा छ यो निकायमा छ भनेर अनुमान गरिएकोमा भोलि कार्यान्वयनमा जाँदाखेरि वित्तीय अनुशासन पालना भएको छ कि छैन भन्ने कुरा पनि बलियोसँग हेर्नुपर्ने हुन्छ र त्यसको लागि नेपाल सरकार राष्ट्रिय योजना आयोगले चाहिँ अनुगमन र मूल्याङ्कन एउटा महत्त्वपूर्ण काम गर्छ। पहिलो चाहिँ एउटा नीतिगत हिसाबले हेर्दाखेरि यसले तथ्यपरक नीति बनाउने काम गर्छ। दोस्रो यसले चाहिँ अहिले हामी एकात्मक सरकारको ढाँचाबाट सङ्घीय ढाँचामा गएका छौँ र सङ्घीय ढाँचामा जाँदा तिन तहका सरकार हामीसँग भएको हुनाले सहमत समन्वय गर्ने काम पनि नेपाल सरकारको राष्ट्रिय योजना आयोगले गर्छ। र अर्को चाहिँ त्यो विनियोजन भएको रकम अभियानले भने जस्तै सुशासनसँग र लोक कल्याणकारी कार्यक्रमसँग र भोलि पुँजी निर्माण र उत्पादन एवं उत्पादकत्व वृद्धि गरी राष्ट्रिय अर्थतन्त्रको जग बसाउने हिसाबले र हामीले सोचेका रूपान्तरणकारी योजना मार्फत हामीले जुन प्रक्षेपण गरेको यो डबल डिग्रीको ग्रोथको कल्पना गरिरहेका छौँ अहिले पेन्डामिकले समस्या पारे पनि भोलि त्यो जुन सबै नरहिरहला त्यो हिसाबले गएको छ कि छैन भनेर हेर्नको लागि अनुगमन मूल्याङ्कन र आरएनजी इनोभेसन रिसर्च गरेर फेरि त्यहाँ चाहिँ अप्ठ्यारो परेको रहेछ भने फेरि रिफर्मको लागि चाहिँ इन्टरभेन्सन गर्ने काम पनि गर्छ र त्यसमा चाहिँ कार्ययोजनाभित्रै यो पर्यो।
धेरै धन्यवाद डाक्टर साहब, समय यति नै रह्यो, थोरै समयमा पनि यति धेरै जानकारीहरू गराउनुको धेरै धन्यवाद छ।
मलाई पनि यो यति पपुलर कार्यक्रममा जोडेर चाहिँ केही कुराहरू
धन्यवाद। र आदरणीय श्रोताहरू, अन्तरसंवादको आजको निर्धारित समय सकियो। हामी राष्ट्रिय योजना आयोगका सदस्य डाक्टर रामकुमार कुयालसँग कुराकानी गरिरहेका थियौं। प्राविधिक साथी सुरेन्द्र पौडेललाई धन्यवाद। म हरिचरण लामिछाने पनि बिदा चाहन्छु। तपाईँको आजको दिन शुभ रहोस्। नमस्कार।